नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरे र प्राविधिक साथी सशेन्द्र गौतमको स्वागत छ। कार्यक्रम श्रुति सम्वेकमा हामी आजदेखि एउटा अर्को उपन्यास लिएर आएका छौं। हामीले आजदेखि वाचन सुनाउने उपन्यासको शीर्षक छ लिखे। शरद पौडेलको उपन्यास लिखेको भूमिकामा पत्रकार निनु चापाकानी लेख्नुभएको छ। समयको लामो अन्तरालपछि लिखे उपन्यास पुस्तकका रूपमा प्रकाशनमा आउन लागेको छ। यस उपन्यासका पछिल्ला केही अंश बाहेक 29 सम्मका अंश नवयुवा मासिकमा 2053 असारदेखि पुस 2057का अङ्कहरूमा नियमित धारावाहिक रूपमा प्रकाशित भएका थिए। विषयवस्तुको नवीनता यथार्थलाई अन्तरसम्म प्रवेश गरेर चित्रमय रूपमा प्रस्तुत गर्ने लेखकको खुबी र आफ्नै किसिमको आञ्चलिक भाषाको प्रयोगका कारण थुप्रै पाठकको मन र मस्तिष्कलाई आफूतिर तान्न उपन्यास सफल भएको थियो भनेर यसमा भूमिकामा लेखिएको छ। लिखे उपन्यासको पहिलो संस्करण 2059 सालमा प्रकाशित भएको हो। यसै उपन्यासको पहिलो श्रृङ्खला अब वाचन सुरु हुन्छ। झन्डै 8 वर्षको उमेरसम्म लेखेले कट्टु लगाएन, सायद जरुरी थिएन होला। यही उमेरको हुँदासम्म लेखेको लागि छुट्टै भोटाको पनि जरुरी भएन, किनकि उसको बाउ चाउरेको च्यातिएको जडुरी कमिज नै उसको निम्ति पर्याप्त थियो। अझ यसो भनौँ, बाउ चाउरेको कमिजले लेखेलाई कट्टु र भोटो दुवैको काम गर्थ्यो। यसपछिका वर्षहरूमा भने लेखे फेरियो। जीवनमा पहिलोपल्ट लेखे दमैले आफ्नो लागि खास कपडा पायो 9 वर्ष उमेरमा। बाउले बजारबाट ल्याइदिएको रे नाइलनको कट्टु र नाइलनकै टी सर्ट। तर बाउले ल्याइदिएकै दिन लिखेले आफ्ना आङमा लुगा हान्न भने पाएन। उसको जन्मबारसँग मिल्ने गरी शुभ अशुभ हेरेर लगाउनु पर्दा ज्यानमा लुगाले बास पाउन 3-4 दिन ढिलो भयो। यी 3-4 दिन लेखे छिनछिनमा यी कपडा भए ठाउँ जान्थ्यो, कपडा यताउता पल्टाउँथ्यो। यिनै 3-4 दिनभित्र कैयौँपल्ट लेखेकी आमा चाउरीले पनि लेखेलाई बोलाएर लेखेका ज्यानमा यी कपडा टाँसी मिल्ने नमिल्ने हेरे। जे होस्, लेखे दङ्ग थियो, फुरुङ्ग थियो। टोलभरिका दमै ठिटाठिटीहरूलाई लिखेले आफ्नो नयाँ वस्त्रबारे सुनाइसकेको थियो। बाबुआमाका आँखा छलेर टोले सङ्गीहरूलाई लिखेले आफ्नो नयाँ वस्त्र देखाइसकेको पनि थियो। दिन आयो, लेखेले नयाँ वस्त्र लगायो। आमा चाहिँलाई नटेरेर आफै कट्टु लगाउने भएको लेखेले कट्टुमाथि सार्दै जाँदा पो चाल पायो, दुइटै खुट्टा एउटै पालमा हालेछ। छोप्न खोजेको चिज त जिउका थियो, उसरी नै चियाइरहेको। आमा चाहिँले गाली गरी, कट्टु मिलाइदिए। त्यसपछि बत्तिएको लेखे नयाँ वस्त्र देखाउँदै दिउँसोभरि टोल चारेर राति अबेर मात्र घर आएर गुन्द्रीमा नयाँ वस्त्र लगाएर भुस्स निदायो। एक टाँगो घाममाथि आइन्जेलसम्म पनि लेखे उठेन। आमा चाहिँले झाङ्गल झुङ्गल पारेरै उठाइन्। लेखे नयाँ वस्त्रसँगै उठ्यो, वस्त्रमा टाँसिएका गुन्द्रीका छेस्का झारफुर पार्यो। माथि खैँचिएको कट्टुलाई टिनिक्क तन्काएर पेट सफा गर्न घरको करेछातिर बस्यो। आँगनमा आफ्ना बाउसित बात गरिरहेका विष्टलाई उसले एकपटक हेऱ्यो। देख्यो विष्टले पनि आफैलाई हेरिरहेका रहेछन्। लौ केटा, भोलिदेखि हाम्रा घरमा बस्ने हो, मिठो मिठो खाने, राम्रो राम्रो लाउने, काम भनेको त्यही जाबो बाख्रा हेर्ने। विष्टज्यूको बोली लेखेले राम्ररी बुझेन, एकरो हेरिरह्यो। बाउ चाहिँले लेखेलाई अर्थ लाउन थाल्यो, लौ विष्ट कहाँ बस्ने, बाख्रो हेर्ने, राम्रो गरेस् भने विष्टज्यूले पनि त राम्रै हेर्नु होला नि, गरिबका कुला जन्मेसी यस्तै त हो नि बाबु। लेखे भित्र सिर्यो, आमासँग गनगनाउन थाल्यो, विष्ट बाटो लाग्यो। लेखेका बाउ पनि घरभित्र छिर्यो, छोरालाई कुरो बुझाउन थाल्यो। लेखेले बुझ्नुपर्ने त के नै पो थियो र, उसले निर्णय गर्नुपर्ने नै के पो थियो र, तर पनि भन्नेले भनिन्जेल लेखेले सुनेर टाउको हल्लाइरह्यो। भोलिपल्ट सखारै लेखेलाई लिएर बाउ पल्लो गाउँ हिँड्यो। विष्टज्यू घरमै रहेछन्। लेखेको बाले नमस्ते टक्रायो विष्टलाई। आँगनको एक छेउमा बाउ छोरा टुक्रुक्क बस्यो। लिखेले विष्टको घर हेऱ्यो। आमै कत्रो घर, कत्रो आँगन। एकैछिनमा विष्टज्यूका लिखे जत्रै उमेरका केटाकेटी सान नानी र बाबु लिखे भए छ्याउ आए र लिखेलाई हेर्न थाले। विष्टले पिँढीबाटै छोराछोरीलाई हप्काए। ए, के हेर्न झुम्या छौ त्यहाँ? छोयौला है दमैसित उपद्र्याहरू। विष्टका छोराछोरीले टेरपुच्छर लाएनन्, बरु उभिरहे। एकैछिनपछि लिखेसँग सोध्न थाले, ओए केटा, तेरो नाम के हो? हाम्रा घर आओस्, बाख्रा हेर्न आओस्? विष्टका छोराछोरी हाँस्दै अनेक थरी सोध्न थाले। लिखे यसै आत्तियो। लेखेको बाउले विष्टका छोराछोरीलाई हात जोडेर बिन्ती गर्यो, अलि उता सर्नुहोस् है तपाईँहरू, छोइनुहोला अहिले फेरि। एकैछिनपछि लेखे वरिपरि झुम्बिएका आफ्ना छोराछोरीलाई हकार्दै बिष्टिनी बजे कराइन्। कस्ता हुन् केटाकेटी पनि, मान्छेको मुखै देख्न नपाए जस्तो। लेखेर उसका बाउतिर हेर्दै बिष्टिनी कराइन्, तिमीहरू पनि अलिक छेउ लाएर बसन, कस्तो हो बाहुनका घरमा पनि आँगनको बिचमा बस्न आइपुग्ने? लेखेको बाउले आफू बसेको ठाउँबाट यसो पछाडि फर्केर हेऱ्यो। त्योभन्दा पछाडि सरेर तल्लो बारीमा पुगिन्छ। लेखेको बाउलाई नमिठो लाग्यो। एकैछिनपछि लेखेको बाउ उठ्यो, विष्ट नगिज पुगेर बिदा माग्यो। हस्त हजुर, म जान्छु, छोरो ल्याए क्यारे, मारे पाप पाले पुण्य, हजुर कहाँ राख्न पाउनु भाग्यै सम्झ्या छु मैले, यसो बेला बेला हप्काई बक्सेला। विष्टले टाउको हल्लाए, भित्र चिच्याएर चियाए, ए यसो मकैसकै छैन होला नि, हिजो भुटेको दे न, खान्छ नि यिनका बाउ छोरा। विष्टनीले सिलौटा कचौरामा अलिकता मकै ल्याइन्। लेखेको बाउले हत्तनपत्त टोपी थाप्यो। छोरो भए ठाउँ गयो, छोरालाई मकै दियो, तर खै किन हो, लेखेले मकै खान मन गरेन, भन्यो भयो बा तिमी नै खाऊ, मलाई भोक लाग्छ। बाउले लेखेलाई एकपटक हेऱ्यो। विष्ट कहाँ छोरालाई भर्ती गरेर लेखेको बाउ त्यहाँबाट घरतिर फर्कियो। बाउ फर्किएपछि लिखे नियास्त्रियो। बाउ गएतिर धेरै बेर हेऱ्यो, रुन रुन मन लाग्यो तर सकेन। ओइ केटा, उता गोठतिर बस, विष्टका आवाजले लिखे झसँग भयो। त्यहाँबाट उठ्यो, नजिकैको गोठतिर लाग्यो। लेखेले गोठमा यहाँ मानका भैँसी देख्यो, गाई देख्यो, गोरु क्या रहर लाग्दा। यसो आँखा घुमाएर बाख्रा खोज्यो, उसले बाख्रा देखेन। एकैछिनपछि बजै गोठमा आइन्द कराइन्, ओइ केटा, यी गोठका भाँडाकुँडा पनि नछुनु नि, तेरा घर जस्तो होइन, ल अब हात बाँधेर बस्ने होइन, काम गर्ने हो काम, पहिले बकारो सोर्ने अनि त्यसपछि। बजै घरतिर लागिन्। लेखे जिल्ल पर्यो, बाख्रा हेर्ने भन्थे, यसो सोच्यो, भैँसी पछाडि थुप्रिएको बकारो हेऱ्यो, रास आफै जत्रो छ। सानो दिमागमा लेखेले धेरै कुरा सोच्यो, सोचेर के गर्नु। खाक्क विष्टले खोकेको सुन्यो लेखेले। लेखे हतार हतार बकारो भए ठाउँ पुग्यो। एकपटक आफ्नो हात हेऱ्यो, बकारो हेऱ्यो, फेरि रुन मन लाग्यो लेखेलाई, तर फेरि पनि आँसु झार्न सकेन। भर्ती भइसकेपछि सबैभन्दा पहिलो काम सुरु गर्यो लेखेले। बकारोको रासमा आफ्नो मसिना हातहरू गाड्यो, कच्याक्क हात गाडेपछि बकारोको वास गन्ध लेखेको पेटसम्म पस्यो। कसो बान्ता गरेन, तर के गर्ने, अर्थको उपाय केही थिएन। हजारपल्ट थुक्दै भए पनि उसले आफू जत्रै बकारोको रास हटायो, फेरि हात हेऱ्यो, हातभरि गोबर थियो। लेखेलाई समस्या आइ लाग्यो, अब यो कसरी धुने, कहाँ छ पानी, कुन पानी छुन मिल्ने हो कुन नमिल्ने हो। लेखे अल्लमल्लमा पर्यो, त्यहीँ थचक्क बस्यो, हात हेरिरह्यो, आँसु भरिएका आँखाहरूले आफ्नै गोबर लतपत्तिका दुई हात हेरिरह्यो। नाङ्गै बुङ्गे आफ्ना साथीहरूलाई दमैटोलको गल्ली गल्ली चहार्दै दौडिरहेको चञ्चरी लेखे। यति बेला विष्टकोमा भर्ती भइसकेको छ। आफै जत्रो अझ आफूभन्दा पनि ठूलो गोबरको रासमा आफ्ना कलिला हत्केला घुसारेर उसले ड्युटी समेत सुरु गरिसकेको छ। हो, बाख्रा चराउन भनेर विष्टका घरमा भर्ती भएको लेखे भैँसीको गोबरले लतपतिएको छ। हातमा खुट्टामा गोबर छ तर लिखेले धुन पाइरहेको छैन, मतलब लिखे दमै हो, उसले जथाभावी भाँडा छुनु हुँदैन। यो बजेको खटन हो, लेखे हातमा कुइगन्ध बोकेर उभिरहेको छ, खटन मानिरहेको छ। ओ केटा, के हेरिरहेछ उभिएर? बिस्तिनी बजेको डाकुले लेखे जसँग भयो, लेखेलाई के गरौँ कसो गरौँ भयो। अहिलेसम्म हात पनि धोएको रहेनछ, लेखेले मनमा नै जवाफ फर्कायो, कहाँ छ पानी र हात धुनु त, भाँडा जति मैले छुनु नहुँ, घर छेउमा धारा देख्दिनँ। मनैको जवाफ त हो लेखेको, वाक्य फुटाउन त कहाँ पो सक्नु र। हेर्दा हेर्दै बजेले झन्डै लेखे जत्रै मुख उद्रिएको सिलाबारी गाग्री ल्याइन्, भुइँमा ठङ्ग्रङ्ग राखिन्। लौ केटा, आजदेखि यो गाग्री तैँले चलन गर्ने हो। लिखेले गाग्रीतिर आँखा लगायो, गाग्री त आफै जत्र छ, तर लिखे केही बोलेन। जा जा पँधेर जा, हात पनि उतै धुनु, गाग्रीमा पानी लिएर आइज, बजेले आफ्ना कुरा सिद्धाए। लिखे गाग्री नगिचे गयो र च्याप्प गाग्री समात्यो अनि हिँड्यो। गाग्री च्यापेर पँधेर हिँडेको लिखेले पँधेर पुग्नु अगाडि निकैपल्ट बाटा मन्दिर झर्नु पर्यो। कुरा के भने, बजेहरू पानी बोकेर आउँथे, लिखेले बाटो छाडिदिनु पर्थ्यो। तल्लो जातको मान्छे बाटोमाथि गएर बस्न नहुने, त्यसैले ऊ निकैपल्ट तल झर्दै बल्ल बल्ल पँधेरो त पुग्यो, तर पँधेरामा बजेहरू गुन्युद हुँदै थिए। एउटी बजेले मुख फेरिन्, ओइ केटा कुन जातको होस्? लिखेले आफू दमैको छोरो भएको बतायो। त्यसपछि बजेले लिखेलाई पाठ पढाए, यो पँधेरो छोरो हुन्न, पौनीलाई त ऊ त्यहाँ तल बनाइदिया छ, जा त्यतै। लिखे देखाएतिरै गयो, पँधेरो भनिएको ठाउँ देखेर ऊ छक्क पर्यो। जताततै गोबर छ, हिलो छ, फोहोर थुप्रिएको छ, लिखेले के गर्न सक्थ्यो र? त्यही फोहोर कुवामा आफ्नो हात धोयो, मुख धुन भनेर पानी उभाएर मुखमा हालेर थुक्यो, लेखेको मुखमा ह्वास्स साबुन गनायो। लेखेले यसो पँधेराको मुहानतिर हेऱ्यो, बजेहरूले गुनु धोएको साबुन पानी नै पो रहेछ यो पँधेराको मुहान त। लेखेले फेरि एकपल्ट भुइँमा थुक्यो, यही पानी गाग्रीमा हालेर लगौँ कि नलगौँ? लेखेलाई दोमन भयो, उस बेला आएको मोरो यस बेलासम्म यहीँ। लेखे थर्र कामेर यसो हेऱ्यो, माथिल्लो पँधेराबाट आफ्नै बजे चिच्याउँदैछन्। लेखेले सटासट पानी भरेर हिँड्यो। भातलाई जाइ केटा, उतै गोठतिर बसेर खानु, नजार्नु नि भुइँमा, बजे कराएँ। लेखेले आधा च्याख्ला र आधा चामलको भातले भरिएको सिलाबरे थाल उठाएर गोठतिर गयो। केमा खान्छस् पानी? बजे फेरि चिच्चाइहाले। लेखे चुपचाप बस्यो। बजेले आँगनको एक छेउमा ढलिरहेको लोटातिर हेर्दै कराइन्, त्यही लैजा। लेखेले लोटा उठाएर उभिरह्यो। धेरै बेरपछि लेखेले मुख फोर्यो, मुखिनी अलिकता पानी। बजे जङ्गिन, तँलाई मोरा अघि के लिएर आथिस् त? घरमा यत्रो तिग्रे मोरो पालेर पनि पानी बोकेर खुवाउनु पर्ने। लिखे डराएरै भए पनि बोल्यो, अघिको पानी त साबुन मिसिया छ। त्यसपछि बजे फतफताउन थालिन्, साबुन तरकार ल्याउनु पर्दैन? यही फतफतकै बिचमा बजेले एक अम्करामा पानी खनाइदिन्। लिखे पानी लिएर गयो र भात खान थाल्यो। दुई त्यान्द्रा साग र एक डाडु जति खै के को हो झोल, त्यसैसँग लिखेले भात लिइल्यो, मतलब आज पेट चर्किन जेल खायो, भाँडा माझ्यो, गोप्ट्यायो, एक दुई पाला हिँड्न मात्रै के आँट्या थियो। बजेले खाएको ठाउँ पोत्न भने लिखेले गोठको एक छेउ पोत्यो। दिउँसोभरि लिखेले चौरमा भैँसी चरायो, रात पर्यो लिखेलाई खाना बोलाइयो, बिहान झैँ लिखेले गोठकै छेउमा खायो, तर आफ्नो थाल मात्र माझेर सुख पाएन। लिखेले घरभरिका जुठा भाँडा थुप्रिएका रहेछन्। लिखे जुठा भाँडाहरूको बिचमा बसेर भाँडा मस्काउन थाल्यो, झन्डै मध्यराततिर काम भ्यायो र सुत्यो। बिहानै चिच्याउन थालेका बाजेको आवाजले लेखेको निन्द्रा टुट्यो। बाजेले चर्पीमा जाने लोटा पाएनछन्, सबलाई सराप्दै फुइँ फुइँ घुम्दै थिए। त्यही बेला पन्ध्रबाट बजे आइपुगिन्, बाजेले लोटा सोधे, बजेले उत्तर फर्काइन्, त्यो लोटा त त्यही केटालाई पानी खान दियो, चिस्से होला कि ओ भयो खै। बाजेको चालामाला अलिक आतुरी नै भयो जस्तो बुझेर बजेले लेखेले घोप्ट्याएको ठाउँबाट लोटा उठाइन्, ओ भए नभएको पनि हेरिनन् र पानी भरेर बाजेको हातमा थमाइदिन्। बाजे चर्पीतिर हिँडे, बजे घरभित्र छिरिन्। लेखे भने छक्क पर्यो, उसलाई सिक्सिको लाग्यो त्यो लोटा सम्झेर। Ah यसरी नै दिन बिते, महिना बिते। लेखेले आफूलाई सबै कुरामा बानी पार्दै लग्यो। एक दिन बजेले आँगनमा बसेर छोराछोरीको कपाल खेलाउन थालिन्। बजेको थुतुनु चलिहाल्यो। होइन, के विघ्न लेखा परे हो यो, यस्तो त कहिल्यै थिएन है तिमीहरूका टाउका त। बजे नबिसारै चिच्याउन थालिन्। यो डुमको छाउरो घरमा पालेदेखि नै यो छोराछोरीको टाउका जुम्रा परेको, त्यही मोराका जुम्रा र लेखा छल्केका हुन् मेरा केटाकेटीको टाउकामा, कहिल्यै नुहाउनु पर्दैन लिखिया मोरो। यी सबै बात लेखेले सुन्यो। उसलाई हुनसम्म दुःख लाग्यो। आफ्नै उमेरका भएर पनि यी बिष्टका केटाकेटी छोइन्छ भनेर कहिले मेरा छेउ बस्दैनन्। सँगै खेल्ने हाँस्ने त परै जाओस्, तर पनि मुखिने बजै। लेखेले कुरालाई यसरी गम्यो। हुन त सानामा टाउकामा असाध्यै लिखा भएर लेखेका बाबुआमाले पनि बुधे नाम भएको आफ्नो छोरालाई लेखे भनेर बोलाएका हुन्। तर पनि अहिले लेखेको टाउकामा लेखाको संख्या घट्दो छ। जे होस्, बजेको वचनले लेखेलाई भित्रैसम्म दुखायो। उसो त बजेका छोराछोरीले पनि लेखे सँगसँगै नबसेको नखेलेको भनेर सफाई त पेस गरेकै हुन्। तैपनि तिखी बजेले छोराछोरीले भन्या कुरै सुनिनन्। बरु छोराछोरीमाथि नै खनिन्। त्यस मोरो लेखियाको वरिपरि पनि नजानु, त्यो दमैको छाउरो, त्यो गोठालो, त्यो नोकर आदि इत्यादि। साँझमा सबै धन्दा सिद्ध्याएपछि सुत्नको लागि लेखे कोठमाथिको धनचारमा चढ्यो र गुन्द्रीमा पल्टियो। उसले धेरै थोक सम्झ्यो यो रात, आमा बाउ साथी सङ्गाती। उसले धेरै कल्पना गर्यो। बिष्टका आफ्नै उमेरका छोराछोरी सम्झ्यो, आफूलाई सम्झ्यो, बिष्टिनी बजेलाई सम्झ्यो, अनि आफ्नै आमालाई सम्झ्यो, बिष्टि बाजेसँग आफ्नो बाउलाई सम्झ्यो। सबैलाई दाँच्यो, जोड्यो, घटायो। लेखीभित्र भित्रभित्र सही नसक्नुभयो। ऊ धरधरी रोयो, आमा सम्झेर, बाबु सम्झेर। त्यो नाबालक लेखी यसरी रोइरह्यो, रातभरि नै रोइरह्यो। लेखेको परिवार तन्नम गरिब थियो। ऊ आफ्नै आमाको काखको न्यानो पाउन्जेल हाँस्यो, कुद्यो, खेल्यो आफ्नै गाउँका दमै दौतरीहरूसँग। यति बेला लेखे मौन छ। लेखेको आँखामा हरघडी पोखिन तयार भएर बसेका आँसुहरू छन्। लेखे मनमा ठुल्ठुला आतंक बोकेर बाँचेको छ। रुखका पात भुइँमा झार्दा पनि लेखे बजे हुन् कि भनेर जससँग हुन्छ, बाजे आए कि भनेर चनाको भन्छ र अरण खटन पर्खिरहन्छ। ओइ केटा, सुतिराछस् कि क्या हो अहिलेसम्म पनि? दैलो लिप्न एक घडी रात छँदै उठेकी बजेको कर्कस आवाज आएर ठोकियो लेखेको कानमा। लेखे अर्धनिद्रामा कोल्टी फर्कियो, तर के सम्झ्यो अनि जुरुक्क उठ्यो। माथितिर सारेको कट्टु तल तन्कायो, सिरानी बनाएको कमिज झिक्यो, जिउमा टाँस्यो र झर्यो तल। एकैछिन गोठको करेसातिर छिर्यो, निस्कियो, दैनिकी काममा लाग्यो, गोबरमा गाडियो, गाग्री बोकेर आफूलाई बचाउँदै तल्लो पँदेर गयो आयो। बारीको छेउछाउ पसेर एक भारी घाँस काट्यो। बजेले पस्केको एक थाल ढिँडो गोठमा लगेर खायो, खाएको ठाउँमा लिप्यो, सारा भाँडा माझ्यो र घाम पर्ने ठाउँमा गोप्टायो। के ज्यानलाई आराम दिन गोठमा गएर ज्यान अडाउन मात्र के लागेको थियो। बाजे कराए, ओइ केटा, अहिले वस्तु गराउन थाल्छन्, छिटो वस्तु पुकाएर चढाउन लैजा, राम्ररी हेर्नु नि, अरूको बाली खाला। केको ज्यान सोच्दाउन पाउनु, लेखे वस्तु पुकाएर डाँडातिर लाग्यो। आज त कोही नै आएको छैनन्, म पो पहिल्यै आइपुगेछु। लेखे बरु सबैभन्दा पहिले मैदान डाँडामा आइपुगेकोमा फुरुङ्ग पर्यो, सबैलाई पछारेको महसुस गर्यो। गर्वले फुल्दै घामबाट जोगिन चिलाउनेको रुखमुनिको सियालमा बस्यो। एकैछिनपछि बाख्रा धपाउँदै अर्को गोठालो रङ्गी आइपुग्यो। उसलाई देख्ने बित्तिकै लेखेले मुख फर्यो, आज त म तिमीभन्दा पहिला भएँ। पछिल्लोलाई भारी पिर पर्यो, भित्रभित्रै अमिलियो, केही बोलेन, अलिक परकै सियालमा बस्यो। बाख्राका ससाना पाठा उफ्रिँदै लेखे भए ठाउँ आए। लेखेर तिनलाई मुसार्न खोज्यो, तर ती बुर्कुसी मार्दै आफ्नै माउ भएतिर गए। लेखेलाई औधी खुसी लाग्यो, म पनि यस्तै बाख्राको सानो पाठो भएको भए। भाँडा माझ्नु पनि पर्दैन थियो, गोबर फ्याँक्नु पनि पर्दैन थियो, उफ्री उफ्री आमाकै छेउछाउ खेलिरहन पाउँथे। लेखेले पाठो हेर्दै कल्पना गर्यो। मुनि मुनि पाठाला आफू छेउ बोलायो। पाठा पनि लेखेको छेउछाउ त आए तर छोइन भने मानिनन्। आफ्ना पाठालाई जिस्काएको देखेर रङ्गेले लेखेला हप्कायो। लेखे खिस्रिक पर्यो। रङ्गे भने अलिक खुसी भयो। ओ केटा, तेरा घरमा बाख्रा छैन? रङ्गेले सोधेको प्रश्न लेखे जस्कियो। खै भन्न त बाजेले बाख्रा हेरेन भनेर ल्याएका हुन् क्यारे, किन्लान् कि? अब लेखेले आफ्नो विचार पोख्यो। अहो, साना मुखिया पनि आएछन्। टाढाबाट आफूहरूतिर आउँदै गरेको बाजे पुत्र बाबु देखेर लेखेले मनमै कुरा खेलायो। किन आओला नि? लेखेले अन्दाज गर्नै सकेन। ओ केटा, वस्तु कहाँ छन्? साना मुखियाले सानै थुतुनु चलायो। चौरा चढ्दैछन्, छोटो उत्तर दियो लेखेले। साना मुखिया लेखे बसेकै ठाउँमा सियालमा बस्न आइपुग्यो। लेखे जुरुक्क उठ्यो। कहाँ जान लाग्यो त? साना मुखियाले उठेको लेखेलाई केर्यो। छोइन्छ कि भनेर? हो मुखिया, लेखेले सहज उत्तर फर्कायो। साना मुखिया केही बोलेन। साना मुखियाले जागेको खल्तीमा हात हाल्यो, कोपी खेल्न पाङ्रा निकाल्यो। गोडा पाँच एक पाङ्रा हातमा लिएर साना मुखियाले लेखेलाई ताक्दै प्रस्ताव राख्यो। ओइ केटा, आइज कोपी खेल्न। लेखे छाँगाबाट खसे जस्तो भयो। कसरी खेल्ने मुखियासँग? मनमा कुरा खेलाएपछि लेखेले हुन्न खेल्दिनँ भन्यो। साना मुखियाले कर गर्यो, तर जति गरे पनि लेखे तयार भएन। लेखेको मनमा भएको डर बगाउन साना मुखियाले धेरै प्रयत्न गर्यो। ओ केटा, यहाँ छोइदा त केही पनि हुन्न के? बा आमा हुनुहुन्न क्यारे? उहाँहरूले नदेखे त भइहाल्छ नि। छेउमा भएको रङ्गेलाई सकसक लागेर मुख पर्यो। साना मुखिया, लौ हजुर र म खेलौँ। त्यो दमाई ठिटासित नखेल्नुहोस्। त्यसलाई हामी कामीले त छुँदैनौँ। हजुर त बाहुनको छोरा। आफ्नो गोठालोलाई हिआएको सानो मुखियालाई मन परेन। प्रतिवाद गरिहाल्यो। त पनि उही पाउनी त होस् नि। कामी भनेको त दमैभन्दा ठुलो जात हो क्या मुखिया? हजुरलाई थाहै छैन। रङ्गेले आफूलाई ठुलो देखाउने प्रयत्न गर्न थाल्यो। तर साना मुखियाले रङ्गेको कुरै नसुने जे गरी एकहोरो ढङ्गले लेखेलाई मात्र खेल्न कर गर्यो। आफू साह्रै व्यवस्थामा परेपछि अर्को गोठालोले अन्तिम अस्त्र फ्याँक्यो। साना मुखिया, हजुरले त्यो दमै केटोसित खेल्नुभयो भने मैले नै भनिदिन्छु। हजुरका आमा बाबुलाई सबै कुरा घरमा भनिदिन्छु। रङ्गेको यो कुरा सुनेपछि साना मुखिया हच्कियो, एकैछिन चुप लाग्यो। त्यसपछि त्यही रङ्गे कामीसित पाङ्रा खेल्न तयार भयो। ओइ केटा, सबै वस्तु हेर है तैँले, साना मुखिया र म खेल्छौँ। रङ्गेले लेखेलाई काम दियो। साना मुखियाले त्यही कुरामा सही थप्यो। लेखेले रङ्गे र साना मुखियाले खेलेको हेऱ्यो। उसलाई पनि भित्रैदेखि खेल्न त मन लागेको थियो, तर दमैको छोरो कसरी खेल्ने आफूभन्दा माथला जातकासँग? यही सोच्दै हस्कँदै थियो लेखे। ए केटा, घरमा म यसरी खेलेको कुरा नभन्ने भनिस् भने त? साना मुखियाले चुनौती दियो लेखेलाई। रङ्गेले थप्यो, के नाप छ यसले, हेरौँला नि। लेखे वस्तुभाव फर्काउने न्यू पारेर अलिक पर गएर सियालमा बस्यो। उसको सानो करिलो दिमागमा आँधी चल्न थाल्यो। कस्तो रहेछ यो दमैँ भन्ने जात? सबै हेर्दा रहेछन्, के भएर होला? के होला यो बाहुन भनेको, कामी भनेको के होला नि? कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको वाचन शरद पौडेलको उपन्यास लेखेको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। श्रुति सम्वेकमा हामी शरद पौडेलको उपन्यास लेखेको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। बाख्रा चराउन जङ्गल गएको लेखे मनमा अनेक तर्कना गरेर सियालमा बस्दा बस्दै त्यहीँ निदायो। उता पाङ्रा खेल्दै गरेका साना मुखिया र गोठालो कामीले खेल्दा खेल्दै जससँग सम्झियो लेखे दमैलाई। ओइ, कता गयो लेखे? साना मुखियाले गोठालो कामीलाई प्रश्न गर्यो। रङ्गेले लेखेलाई यताउता खोज्यो। पर स्यालमा लेखे सुतेको देखेपछि रङ्गेले मुखियालाई भन्यो, ऊ लेखे त त्यहाँ सुत्या रहेछ। एकैछिन रोकिएपछि रङ्गेले साना मुखिया जो प्रस्ताव राख्यो, साना मुखिया लेखेलाई लौराले खोजिदिउँ, त्यो रुँदै उठ्छ क्या मजा हुन्छ। साना मुखियाले यसो सोच्यो, लेखे रुन थालेपछि रमाइलो त पक्कै हुन्छ, तर लौराले मात्र खोज्दा रोएन भने। त्यसैले साना मुखियाले आफ्नो जागेको खल्तीबाट सलाइको बटन निकाल्दै रङ्गे छेउ प्रस्ताव राख्यो, है केटा लेखेका तिग्रामा सलाइको काँटी बालेर राख्दैनौ, त्यसपछि त चिच्याउँदै उठ्छ होला। साना मुखियाको यो विचारमा रङ्गेले पनि सहमति जनायो। दुवैजना बिस्तारै लेखे सुतेको ठाउँमा गए। लेखेको नजिक पुगेपछि साना मुखियाले आफ्नो हातको सलाई कामी रङ्गेतिर बढायो, तर रङ्गेले सजिलै लिन मानेन। रङ्गेको चाल देखेपछि साना मुखियाले फकायो, सलाई बालेर त्यसका तिग्रामा राखेस् भने मसँग भएको एउटा पाङ्रा तँलाई दिउँला नि। पाङ्रा पाउने लोभमा रङ्गेले सलाई समात्यो। रङ्गे सलाई समातेर लेखेको नजिकै गयो। साना मुखिया पछि पछि हट्दै गयो। रङ्गेले सलाईको काँटी झरेर बालेर लेखेको तिग्रामा राखेर दौडियो। आगोले पोलेको लेखी चिच्याउँदै उठ्यो, आमा मरि नि आमा। के भो केटा, छेउछाउमा नै बसेका साना मुखिया साखुल्ली हुन खोज्यो, आत्थो बाबा आत्थो आमा। पोलेको खुट्टा उचाल्दै उफ्रन्दै लेखी रुन थाल्यो। साना मुखिया नगिचे गयो। लेखेको तिग्रामा यसो हेरेर रङ्गेतिर देखाउँदै भन्न थाले, उतै मुर्दारले हो तँलाई, लौराले ठटाइदिन त्यसलाई। लेखे तिग्रासम्म मात्र थचक्क बसेर घोक घोक रुन थाल्यो। रङ्गे पनि लेखेको नजिकै आयो। साना मुखियाले लेखेलाई फकायो, ओ केटा नरो, त्यस्तो जाबो कुरामा पनि रुनियो। लेखे रोकिएन, आमा गुहारेर रोइरह्यो। साना मुखियालाई लेखेको रुवाई झर्को लाग्यो र रङ्गेलाई प्रस्ताव गर्यो, ओ इन्जाम, यस्ता रुन्चे बाठाम पनि कोही बस्छन्? यति भनेर साना मुखिया बाटो लाग्यो। रङ्गे त्यहीँ उभिरह्यो। लेखेले वरिन्द्र धारा आँसु बगाउँदै आमाको फलाको हाल्दै रोइरहँदा रङ्गे अक्क न बक्क भयो। उसको पनि अनुहारको रङ बदलियो। ऊ चुपचाप त्यहाँबाट हिँड्यो र दसतिर छरिएर चरिरहेका बाख्रा र लेखेले चराउन ल्याएका भैँसीलाई एकै ठाउँ पार्यो। लेखेको नजिकै आएर मुख फर्यो, लेखे ढिलो भयो, घर जमिन। लेखेले रङ्गेलाई पुलुक्कै हेरेर फेरि पोलियोको ठाउँमा फुक्न थाल्यो। रङ्गेलाई के लाग्यो कुनी, आफ्नो हातमा मुखबाट थुक झारेर लेखे दमेको तिग्रामा पोलियोको ठाउँमा दलिदियो। खुट्टा खोच्याउँदै भैँसी तपाईँ लेखे घरमा पुग्यो। भैँसी बाँध्यो, पन्ध्रजनालाई आफ्नो मुख फाटेको गाग्री खोज्यो, कहीँ कतै पाएन। डराउँदै डराउँदै आँगनमा उभिएकी बिस्टिनी बजै छेउ गएर बिन्ती बिसायो, मुखिनी मैले चलन गरेको गाग्री कता गएछ, पन्ध्रजना पाइनँ। बिस्टिनी बजैले ओठले पारिन् र याउने भाषामा भनिन्, तेरी आमा आएकी छ, छोरालाई सुख कटाउन गाग्री बोकेर आफै पन्ध्र गएछ, अब बसेर खाए भयो। बजेको कुरा सुनेपछि लेखेलाई हुनसम्मको खुसी लाग्यो। उसले बजेका अरू कुरा सुनेन पनि र बुझेन पनि, तर आमा आएकी छन् भन्दा उसलाई खुसीले के गरौँ कसो गरौँ भयो। ऊ आमा पन्ध्रबाट फर्किने बाटोतिर लाग्यो। गाग्री बोकेर आउँदै गरेकी आमासँग बाटैमा भेट भयो। आमालाई देख्ने बित्तिकै लेखेले च्याप्प समात्यो। आमालाई भारी बोकेर हिँड्न गाह्रो भयो। उसले लेखेलाई आफूबाट छुटाएर अघि लगाई अनि आफू पछि पछि हिँडे। लेखेले आमालाई एकैछिन पनि छोडेन। आमा जता जता गयो लेखे उतै उतै पछि पछि लाग्यो। गोठको एक छेउमा आमा छोरा बसे। पटुकाबाट लेखेको लागि ल्याइदिएको कोदाको रोटीको कोसेरी झिकी आमाले र दिए लेखेलाई। लेखे दङ्ग भयो। आमाको काखमा बसेर उसले त्यो रोटी खायो। ओइ कहाँ मरे यिनका आमा छोरा, घिच्न पनि पर्दैन कि क्या हो? बिस्टिनी बजेको कर्कस आवाज सुनेर लेखेर उसकी आमा आँगनतिर गए। पिँढीको एक छेउमा दुईवटा सिलौटी थालमा ढिँडो थुपारेको रहेछ। लेखेकी आमा दुवै थाल समातेर गोठतिर लागि। लेखेले ढिँडोमाथि अलिकता चुहाएको तरकारी हेऱ्यो, निहुरो रहेछ। लेखेकी आमाले आफ्नो भागको निहुरो झिकेर लेखेकै थालमा हाल्दै भनी, तँलाई मिठो लाग्छ भनेर जङ्गल गएर टिपेर ल्याइदिए कि। लेखेले केही नबोली आमा छेउ बसेर ढिँडो खायो। थाल टिपेर उठ्नै थालेको थियो, आमा छली रोकिहाले, ओइ के गरेछस्? त्यो साँझको गोठ पत्ने कामदेखि भाँडा झस्काउने कामसम्म सबै लेखेकी आमाले नै गरे। आमा छेउ बसेर पानी हालिदिएर लेखेले आमालाई सकायो। धन्दा सकेर आमा छोरा गोठमाथिको धनसारमा उक्ले। लेखेले आमाको काखमा सुतेर विष्टका घरमा आफूले पाएको सबै शास्ति सुनायो। आमाको काखमा सुत्न पाएको लेखे आफ्नो व्यथा भन्दा भन्दै कुन सडको निदायो कुन्ने। तर छोराको कुरा सुनेर दुखेकी आमा चाहिँलाई आँखाबाट भलभल बगेको आँसुले सुत्नै दिएन। उल्टो कोल्टो फर्किरही, सुक्क सुक्क गरिरहे। लेखेकी आमा एक घडी रात छँदै तल झरी, लेखे निदाइरहेकी थियो। आमाले भकारो सोरी छुन हुने भनेको सबै ठाउँ बडार कुडा गरेर गाग्री चापेर पँधारातिर लागि। मुख्य बाजेले ओछ्यानमै बसेर भट्ट्याएको स्तोत्रले लेखेको निद्रा खलबलियो। उसले आँखै नहुकारी यसो छाम्यो, कतै केही भेटेन। जसङ्ग भएर उठेर मनमा नै गम्यो, खोइ मेरी आमा खोइ। निद्राबाट बिउजेको लेखेले आफ्नै आमालाई खोज्यो। लेखे गोठको आँटीबाट तल झऱ्यो र भैँसी पछाडि गयो। ओहो, कति सिनित्ते पारेर बकारो सोरेको, कसले होला? लेखेले मनमा नै गम्यो, मलाई सुख दिने मेरै आमाले त होला नि। लेखेले यति सोच्दा नसोच्दै ऊ डरले कालो निलो भयो। उसको चित्तमा अर्कै कुरा खेल्यो, म ढिला उठेँ भनेर मुखीले नै पो बकारो फालेकी हुन् कि? लेखे डरायो, आफ्नै चित्तको शङ्काले डरायो। आज त चाका घाम आइन्जेल छुती छैन। मुखिनी बजेले घरको आँगनबाटै वचनको थप्पड मारिन् लेखेलाई। लेखे घोसो मुन्टु लाएर जहाँको तै उभिरह्यो। जा, त्यही फलामे थोत्रो बाल्टिन लिएर गए पनि हुन्छ, पँधेरा पानी ल्याइस् भने भैँसीले त खान्छ। उस बेला पँधेरा झरेकी तेरी आमा बजे फतफताउन थालिन्। लेखेले थोत्रो बाल्टिन समातेर पँधेरातिर झऱ्यो। अब्बै, कति चाँडै उठिछस् त अन्त? पँधेरामा आफ्नो छोरो लेखेलाई देखेर लेखेकी आमाले मुख फोरी, अँ किन त तिमीले छोडेर आकी? लेखेले आफ्नो पिर राख्यो। लेखे आमाको नजिकै गयो। आमा चानीले कुवाबाट अञ्जली भरी पानी झिकी र लेखेका मुखमा छ्याप्प पारी। कति दिनदेखिको मैलो जम्मा हो, गनगनाउँदै लेखेको मुख धोइदिए, हातखुट्टा धोइदिए, आफ्नो गाग्रो भरी। लेखेले ल्याएको थोत्रो बाल्टिन कुवामा गाडी चप्लाङ्गर निकाली, बाल्टिनबाट सहस्र धारा निस्क्यो। लेखेकी आमाले प्रतिक्रिया व्यक्त गरे, यस्तो चुहिने भाँडो पनि के दिएर पठाएको होली मुखिनीले? लेखेले पनि मौकामा तितो पोख्यो, मलाई त्यसै बस्यो भनेर कान देखे होली नि कठिनीले। छोराले यो तिखो वचन कसैले सुन्यो कि भनेर लेखेकी आमाले दायाँ बायाँ हेरी र डराएको आवाजमा छोरालाई हप्कारी, नबोल, त्यस्तो पनि सुन्यो भने छाला तर्छन्। लेखेकी आमाले गाग्रो बोकी, त्यसमाथि बाल्टिन खापी र लेखेलाई अगाडि अगाडि लाएर हिँडी। यत्रो बढेमा लाठेला रित्तै हिँडाएर आफू चाहिँ के को बारीमाथि भारी खोपेर हिँडेकी हिँडेछ से तमिनी। घरको आँगनमा पाइलो राख्ने बित्तिकै बजेली रिस सोकी बिङ्गे, के हो पोखिन? लेखेर उसकी आमा सरासरी गोठतिर गए। होइन, अझै पानी बिसाएर भ्याइ छैनस् कि क्या हो? बजेको कर्कर सुनेर लेखेकी आमा टोप्लोको आँगनमा देखा परे। लौ, यो एक डालो मकै जाँतोमा पिन्त, भरेलाई कुँडो पकाउने जिनिसै छैन। एक डालो कुहिएको मकै लेखेकी आमातिर सारिन् बजेले। लेखेकी आमाले बिन्ती बिसाए, मुखिनी, म त अहिले सखारे घर फर्किम भनेको, घरमा लेखेका बाउ मात्रै छन्, त्यही नि आज साउको भारी बोक्न जान्छन् भन्थे, कसो हर्ने होला? बजेले तर्क गर्न लागिन्, यति जाबो एक डालो मकैले रात पार्दैन है तँलाई, बल्ली छस्, एकैछिन मचिस भने अहिले भ्याउँछस्। मुखिनीको तर्कमाथि लेखेकी आमाले तथ्य राखी, के को बल्ली हुने मुखिनी? मिठो मसिनो पेटभरि कहिल्यै मिल्या छैन, सुत्केरी त नुन पानीले टारियो, आँत खोक्रो भइसकेका छ मुखिनी, हजुरहरूको जस्तो कहाँ हो र? बजेलाई लेखेकी आमाको गुनासोले झन्का उठ्यो, बोबो धेरै साँटो नपार, तिमीहरू जस्तै ढिँडो चिसोनो खानेको त बल हुन्छन्, हामी चिप्लो चिल्लो खायो केही न केही, रोगका घर मात्रै, बो धेरै कुरा नगर, थपक्क यति पिँदै अलिकति पिठ लैजालिस्। बाजे पिँढीमा अघिदेखि नै बसेर कुरा सुनिरहेका थिए, हेरिरहेका थिए, हेर्दा हेर्दै बाजे टोलाउन थाले। बाजेले लेखेकी आमालाई हेरे हेरे गर्न थाले। आफ्नी स्वास्नीको तुलनामा लेखेकी आमा कता हो कता राम्री लाग्न थाल्यो उनलाई। आफ्नी स्वास्नी बुढी, लेखेकी आमा तरुणी, आफ्नी स्वास्नीको जिउको छेक छन्दै नमिलेको उसको भने आहा। बाजेले अघिदेखि चोर आँखाले एकहोरो आफूलाई हेरेर मुसु मुसु हाँसेको कुरा लेखेकी आमाले चाल पाइसकेर ऊ हत्तनपत्त मकैको डालो समातेर जाँतो भएतिर हिँडी। पिँढीमा बसिरहेका बाजेले आफ्नी स्वास्नीसित मुख परे। काम धेरै नै छ भने दमिनीलाई आज यहीँ राखे भइहाल्छन्, भोलि जान्छे गर्थेर बजे बाजेका कुरा सुन्दा सुन सुने गरेर घरभित्र छिरिन्। आमाले जाँतोमा मकै पिदिन्जेल लेखेले मकैको घाँ हालेर सघायो। मकै पिदिसकेर घर फर्कने चानाले गर्दा लेखेकी आमाले जानको बल सबै निकालेर जाँतो घुमाइरहे। मकै पिनि सिधाइ र पिठो उठाउन थाले। आँगनको डिलमा उभिएर बाजेले एक लोटा पानी गोडामा घोप्ट्याए। एकपल्ट पिठो उठाउन थाले कि लेखेकी आमालाई पुलुक्क हेरेर भान्सातिर लागे। एकैछिनमा बजे निस्किन् भित्रबाट। त अहिले जान्छस् कि भात खाएर जाने होस्? बजेले लेखेकी आमालाई सोधिन्। खै मुखिनी, यति बेला भइसक्यो, भोकै के जाने होला र? घरमा पनि लेखेका बाउले उमालेर खाइसके होलान्, दमिनीले जवाफ फर्काए। बजेभित्र पसिन् र हातमा एउटा सिलाबारी कसौडी लिएर बाहिर आइन्। लौ, त जाने होला भनेर पकाइन क्यारे, ए छोराको भाग नै बाँडेर खाओ। हुन त हिजोको बासी भात पनि यहीँ हालिदिएको छु, पुग्छ पनि होला। कसौडी आँगनमा राख्दै बजेले बेली विस्तार लाए। कसौडी बोकेर लेखेका आमा छोरा गोठतिर लागे। बजेभित्र छिरिन्। या आमा, मलाई पनि तिमीसित लैजाऊ, म त यहाँ बस्दिनँ। बासी भातको डल्लो हातमा लिएर लेखेले आफ्नै आमा छेउ प्रस्ताव राख्यो। आमा चाहिँ लेखेको अनुहारमा हेरी उसलाई रुन रुन मन लाग्यो। म बस्दिनँ क्यारे, केही गरी नै बस्दिनँ क्यारे, जान्छु तिमीसितै, लेखेले फेरि अठोट राख्यो। लेखेकी आमालाई भक्खान फुट्ला जस्तो भयो। के को भात चलाएर बसिराख्या? खाना साना लेखेकी आमाले छोरालाई हराए, तर लेखेले जिद्दी कस्यो। घरा गएर तेरो बाउलाई भनौँला अनि लिन आउँछन्, आमाले सान्त्वना दिन खोजे। लेखेले टाउको हल्लायो, भातमाथि आँसुको थोपा झऱ्यो। तपलक्क छोराको रुन्ची अनुहार देखेकी आमा चाहिनेको पनि एक गाँस छिरेन काठीबाट। मलाई खान मन छैन आमा, तिमी खाऊ भनेर लेखे जुरुक्क उठ्यो। आमालाई रिङ्गटा चल्ला चल्ला जस्तो भयो, पेट हुँडलिएर आयो। गुनियोको एक छेउले आँसु पुसी, छोराको थाल तानी र आफूले खान थालेको भात कसौडीमा हाली जुरुक्क उठी। कसौडी लिएर गोठको आँटीमा गई अनि कसौडी राखेर रा तल झारी। लेखे गोठको एक छेउमा बसेर सुख सुकाउँदै थियो। आमा त्यहीँ पुगेर लेखेलाई गमल्याङ्ग अँगालो मारी। आमा छोरा दुवै रुन थाले। खाना खाइसकेर बाजे यसो गोठतिर लागे। गोठको एक छेउमा लेखेर उसकी आमालाई रुँदै गरेको देखे। होइन, के भयो दमिनी, आमा छोरा नै रुन थाले छौ? बाजेको आवाज सुनेर लेखेकी आमा जस्की हत्तनपत्त गुनियाको छेउले आँसु पछि, हेर्नुहोस् न मुखिया, यो पनि जान्छु भनेर कर गर्न थाल्यो। लेखेकी आमाले बिन्ती बिसाई। बाजेले मौकामा दाउ मारे, त आज नजान त यहीँ बस, त्यसपछि त भइहाल्छन्। बाजेको वचन नसिदिँदै बजे त्यहीँ आइपुगिन्। होइन, के भयो? बजेको प्रश्न झऱ्यो। बाजेले अलिक हतारीको मुद्रामा कुरो मिलाउन खोजे। यो लेखे घर जान्छु भनेर रोछ अरे। बजेको छुरामुख चलिहाल्यो। घिउ नपचेको मोरालाई घरमा एक छाक खाना छैन? बजेको कटु वचनले लेखेकी आमाको मुटुमा सुइरो रोपियो। कोही दमिनी, जात न घरतिर, तहाँ बाटो नलागि यो मोराले भैँसी पनि फुकाउँदैन, बजेले लेखेकी आमालाई हराइन्। लेखेकी आमा गरुङको मन लिएर उठी, छोरालाई हेरी। बजेको डरले आँसु झार्न पनि सकिन, पाइलो उचाली मनमनै छोरालाई भने, नरो नरो बाबाई, क्यार छ जस्तो लेखे, तेरा कर्मा त्यस्तै लेखा रहेछ त। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन शरद पौडेलको उपन्यास लेखेको वाचन हो। यसको वाचन सँगसँगै आजलाई श्रुति सम्वेग यहीँ सकिन्छ। अर्को साता लेखेको दोस्रो श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि मंगलबारको श्रुति सम्वेगमा फेरि हाम्रो भेटघाट हुने नै छ। तबसम्मको लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्रि।